اعوذ باللہ من الشیطان الرجیم. اللہ سبحانہ تعالیٰ کا نام المؤمن کیوں ہے؟ کچھ آپ کے سامنے اس کے بارے میں اقوال رکھوں گی. اور آپ نے بھی کبھی سوچا تو ہو گئی نا کہ اللہ تعالیٰ کو المؤمن کیوں کہتے ہیں؟ امام سعدی کہتے ہیں کہ المؤمن وہ ذات ہے جس نے اپنی ذات کی تعریف کامل صفات، نہایت بزرگی اور جمال سے فرمائی، یعنی وہ خود ہی اپنے آپ کو خوبصورت طریقے سے بناتا ہے. اللہ تعالیٰ کی ذات کیا ہے؟ وہ ساری دنیا کو امن دینے والی. اگر آج ہم دیکھیں تو دنیا میں انسان کتنے خطروں میں ڈھلا ہوا ہے. ہر لمحے ہم خطروں میں ہیں. راستے میں کتنے خطرے تھے. وہ کون سی ذات ہے جس نے آپ کو مخالف سمت سے آنے والی گاڑیوں سے روکا؟ ہم کہتے ہیں ہمیں ڈرائیونگ آتی ہے. بڑے بڑے ڈرائیور ناکام ہو جاتے ہیں جب اللہ تعالیٰ ان سے امن کی بات چھین لیتا ہے. اللہ تعالیٰ امن اٹھا لے تو پیچھے کچھ نہیں رہتا. ہر لمحے ہم بہت سارے خطروں کے اندر ہیں، تو اللہ تعالیٰ کی ذات اس کائنات کو امن دینے والی. اور امن کتنی بڑی نعمت ہے، اس کو ہر وہ انسان جانتا ہے جو خطروں میں کھڑا ہوا ہے. کسی لمحے آپ دیکھیے چور آ جائے، اس وقت پوچھئے کہ امن کی چیز کیا چیز ہے. کہیں کھڑے ہیں وہاں فساد ہو جائے، اچھا بھلا گھر کا ماحول تھا، بیٹھے ہوئے باتیں کر رہے تھے، ایک دم کسی کو غصہ آ گیا اور لڑائی شروع ہو گئی. اس وقت پوچھئے کہ امن کیسی چیز ہے. دیکھا جائے تو انسان کو اللہ تعالیٰ نے دنیا میں جتنی بھی نعمتیں دی، ان سب نعمتوں سے فائدہ اٹھانے والی چیز امن ہے. امن نہ ہو تو آپ کھانا کھا سکتے ہیں؟ جھگڑا ہو رہا اور آپ کو کھانا اچھا لگے گا؟ خوبصورت کپڑے پہنے ہوں اور ایک دوسرے کے ساتھ لڑائی جھگڑا ہو رہا ہو، کیا اس سے فائدہ اٹھایا جا سکتا ہے؟ تو لہٰذا اللہ تعالیٰ کی ذات المؤمن بندے کو امن دینے والی. رات دن آسمان و زمین پہ کتنی مصیبتیں نازل ہوتی ہیں، لیکن اللہ کی ذات ہمیں ان مصیبتوں سے بچا لیتی ہے. آسمان سے کیا کیا چیزیں نہیں گرنے والی، لیکن اللہ تعالیٰ نے آسمان کی چھت ہمارے سروں پہ رکھ دی کہ جو اوپر سے ستارے ٹوٹیں وہ ہمارے سر پہ نہ گریں. ورنہ جس تیزی سے شہاب ثاقب ٹوٹتے ہیں، ستارے ٹوٹتے ہیں، اگر ان کو اسی سپیڈ سے زمین میں آنے دیا جائے تو یہ آگ لگ چکی ہوتی اس دنیا کو اور سب کچھ ختم ہو چکا ہوتا. پھر آپ دیکھیے کہ جو آسمان سے بجلیاں گرتی ہیں، کون ہے جو اس سے ہمیں بچاتا ہے؟ کون ہے جو سمندر کی بپھری ہوئی لہروں کو کناروں پہ آنے سے پہلے ہی ان کا سر توڑ دیتا ہے؟ پیچھے سے ایسے لگتا ہے کہ بپھرے ہوئے شیر کی طرح آنے والی لہر قریب آ کے گھٹنوں میں سر دے دیتی ہے. یہ اللہ کی ذات ہے. زمین مسلسل چل رہی ہے، سپن کر رہی ہے، گھوم رہی ہے. ہمیں محسوس ہو رہا ہے کہ اس وقت مجھے اور آپ کو یہ لگ رہا ہے کہ ہم کسی جہاز پہ بیٹھے ہوئے. میں تو جہاز میں بیٹھ کے حیران ہوتی ہوں، اتنی ہزاروں میل سے چلنے والا جہاز، آپ اندر بیٹھتے ہیں تھوڑی دیر بعد لگتا ہے کہ جہاز سائلنٹ ہے، نہ ہلتا ہے نہ ڈولتا ہے. جو لوگ کبھی اس جہاز پہ نہ بیٹھے ہوں تو وہ یہی سوچتے ہیں نا کہ جب ہم جہاز میں ہوں گے تو پتہ نہیں اندر ہمارے کانوں میں کیا کچھ ہو رہا ہوگا اور اتنی تیزی سے بھاگ رہے ہوں گے. لیکن اندر بیٹھتے ہیں، میں خاص طور پہ جہاز کی کھڑکی سے باہر دیکھتی ہوں، اور اسپیشلی ونگس کو. جب آپ کو کبھی ایسی جگہ سیٹ ملے، وہ ونگ ہل نہیں رہے، اپنی جگہ پہ کول اینڈ کام. یہ کون سی ذات ہے؟ ما یمسکہن الا الرحمن، نہیں کوئی تھامتا ان چیزوں کو مگر رحمان. یہ اس کی ذات ہے جو ہم سب کو امن دیتی ہے، وہی ہے جو ہمارے ساتھ یہ معاملے کر رہا ہے. اسی طرح مومن کا ایک اور معنی تصدیق کرنے والا، ٹو ویریفائی، یعنی ویریفائنگ پرسن ہے. اگر آپ اس کو دیکھیں گے تو اس کے دو مطلب ہیں، یعنی اللہ تعالیٰ کا نام المومن، پہلا اس کا مطلب کیا بتایا، امن دینے والا، یہ تو بات واضح ہو گئی. اس کا ایک دوسرا معنی ہوتا ہے تصدیق کرنے والا، ویریفائی کرنے والا. جب اس معنی میں اس کو لیں گے تو پھر اس کے آگے سے دو اور مطلب نکلیں گے. پہلا مطلب کیا ہے؟ کہ اللہ بندوں سے کیے ہوئے وعدوں کو پورا کرتا ہے. یعنی یہاں المومن وفاد نبھانے والا، وعدے پورے کرنے والوں کے معنی میں، کہ کیسے بندوں کو ان کے اعمال کے مطابق جو بھی ان سے وعدے ہیں وہ پورے کرتا ہے. آج دنیا میں آپ دیکھیں، ہم صبح و شام نیکیاں کرنے کی کوشش کرتے ہیں، اس کے بعد تو ہمیں نہیں پتہ نا وہ کدھر گئیں. صبح جو آپ نے نماز پڑھی ہوگی، آپ کو تو یاد نہیں، آپ نے تو رکھ دی کہیں بھی. اب وہ کون ہے جو اس نماز کے اجر کو جمع کر کے رکھ رہا ہے؟ اور کل قیامت کے دن جب آپ اس کے دربار میں کھڑے ہوں گے تو کہے گا یہ ہے تیری اس نماز کا اجر، یہ ہے تیرے اس روزے کا اجر، یہ ہے تیری اس مسکراہٹ کا اجر، یہ ہے تیری فلاں نیکی کا اجر۔ یہ وہ رب کی ذات ہے جو بندے کے ساتھ کیے ہوئے وعدوں کو پورا کرتی ہے، دنیا میں بھی ان کو رزق دیتی ہے اور ان کے اچھے اعمال پہ آخرت میں بھی بدلہ دے گا۔ کبھی ہم نے اس کو سوچا؟ میں ایک چھوٹی سی مثال دینا چاہوں گی بات کو سمجھنے کے لیے، کہ جو لوگ جاب کرتے ہیں وہ ایک ایک دن گنتے ہیں نا، ایک ایک گھنٹہ گنتے ہیں، اتنی پے مل چکی ہے، اتنی ملنی ہے، پھر اگر کبھی مالک دے کچھ کمی بیشی ہو تو فوراً بتائیں گے جی آپ نے ہمیں اس دن کی نہیں دی، فلاں ویک کی نہیں ملی۔ دنیا میں ریکارڈ رکھتے ہیں نا، ہم نے کون سے نیکیوں کا ریکارڈ رکھا ہوا ہے؟ کس کے وعدوں پہ یقین ہے کہ کل جب قیامت کے دن جائیں گے تو چھوٹی سے چھوٹی نیکی ہمارے سامنے پیش کر دے گا؟ فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَى وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَى۔ کیا پیار آ رہا ہے آپ کو سل مومن پہ، کیسے ہمارے وعدوں کو پورا کرے گا؟ اسی طرح دوسرا مطلب اس کا کیا ہے؟ سبحان اللہ، اتنا پیارا مطلب ہے نا، میں سوچتی ہوں کہ اگر ہم نے بچپن میں اللہ تعالیٰ کے ناموں پہ غور کر لیا ہوتا نا، ہوش سنبھالتے ہی، ماں باپ اگر ہر مہینے میں ایک نام پہ غور کروا دیتے نا، تو اللہ کے حکم سے بلوغت کی عمر تک یعنی پیوبرٹی کی ایج تک ہم کم از کم اللہ تعالیٰ کے ساتھ اپنے تعلق کو جوڑ چکے ہوتے، اور وہ نافرمانیاں اور وہ جو غلط کام ہم نے اس مالک کی قدر نہ کر کے کیے وہ نہ کیے ہوتے۔ دل میں شرمندگی محسوس کریں کہ اللہ واقعی ہم نے تیری قدر نہیں کی، تو نے تو اپنے اتنے پیارے نام رکھے اور ہم نے تو بس ان کو سن لیا پڑھ لیا لیکن اس کا مطلب نہیں سمجھا۔ تو المومن کے تصدیق کرنے والے کا دوسرا مطلب کیا ہوتا ہے؟ کہ اللہ تعالیٰ اپنے بندوں کے گمان کو جو وہ اللہ کی ذات کے ساتھ رکھتے ہیں اس گمان کو پورا فرمانے والا ہے۔ اپنے لفظوں میں کہہ لیں کہ اللہ تعالیٰ اپنے بندے کی امیدوں پر پانی نہیں پھیرے گا انشاءاللہ تعالیٰ۔ دنیا میں کوئی ہماری امیدوں کو توڑے تو کیسا لگتا ہے؟ ساری زندگی ماں باپ بچوں کو پالتے ہیں اور پھر کہتے ہیں بڑے ہونے کے اوپر انہوں نے ہماری امیدوں پہ پانی پھیر دیا۔ آپ کسی کے ساتھ بڑے دل سے کام کرتے ہیں پھر بعد میں کہتے ہیں انہوں نے ہماری امیدوں پہ پانی پھیر دیا۔ بندے کو رب سے کتنی امیدیں ہیں، لیکن کون سی ذات ہے جو ان امیدوں کو پورا کرے گی؟ اللہ کی ذات۔ میں سوچتی ہوں کہ کروڑوں اور کروڑوں سے بھی زیادہ کی آبادی ہاتھ کھڑے کر کے اللہ تعالیٰ سے مانگ رہی ہوتی ہے، کوئی تہجد میں، کوئی سحری میں، کوئی افطاری کے وقت میں، کوئی فجر کے وقت پہ، کوئی حرم میں جا کے، کوئی مدینہ میں، کوئی اپنے اپنے گھروں میں، حتیٰ کہ اپنے گھروں کے کونوں میں چھپ کے مانگنے والے کس سے مانگ رہے ہیں؟ اس ذات سے۔ ان کو یقین ہے نا کہ جس سے مانگ رہے ہیں وہ خالی نہیں لوٹائے گا۔ مجھے بچپن کی ایک چھوٹی سی فیلنگ اپنی یاد آتی ہے کہ جب میں نے کسی کے منہ سے سنا کہ ہاں میری تو اللہ ہی سنے گا، میں تو اس کو ہی سناتی ہوں، تو میں نے اس وقت سوچا کہ اللہ تعالیٰ تو میرا ہے، یہ کیوں کہہ رہی ہے کہ میری سنے گا؟ مجھے تو لگتا ہے وہ تو میری سنتا ہے۔ اب یہ بچپن کی یہ سوچ میرے ذہن میں رہ گئی کہ ہر بندہ اللہ کے ساتھ یہ گمان رکھتا ہے کہ وہ میری سنتا ہے۔ وہ لوگ جس کو دنیا میں کوئی سمجھے نہ، کبھی کنسیڈر نہ کریں، لوگ دھتکارتے ہیں، ہوں بھاگو اللہ معاف کرے گا، چلو بھاگ جاؤ اللہ دے گا، وہ آپ تو دروازہ بند کر کے بیٹھ جاتے ہیں، لیکن کون سی ذات ہے جو اس منگتے کو، اس ہاتھ پھیلانے والے کو دیتی ہے؟ وہ کون ہے جو بستروں پہ ایڑیاں رگڑنے والوں کی امیدوں کو پورا کر رہا ہے؟ وہ کون ہے جن کو ڈاکٹر لا علاج قرار دے دیں اور وہ کہ غم نہ کرو میں تمہیں صحت دوں گا، میں تمہیں مال دوں گا؟ دنیا میں کتنے ہی لوگ ہیں جو ریجیکٹڈ لوگ ہوتے ہیں، لوگ ان کی پرواہ نہیں کرتے، لیکن اللہ کی ذات سے امیدیں بندھی ہوتی ہیں، وہ دیتا ہے۔ اور جب امید نہیں ٹوٹتی تو اللہ تعالیٰ 70-80 سال کے ابراہیم علیہ السلام کو بیٹا بھی دے دیتے ہیں، جب امید نہیں ٹوٹتی تو اللہ تعالیٰ 100 سال کے زکریہ کو یحییٰ بھی دے دیتے ہیں۔ یہ کون ہے جو امیدوں کو پورا کرتا ہے؟ یہ میرا مالک جس کا نام المؤمن ہے۔ پیار سے کہیے اللہ تو واقعی المومن ہے، تو ہمیں بھی مومن بنا دے، تیرے اندر اتنی خوبیاں ہیں تو میرے لیے بھی یہی معاملہ کر دے۔ ہمارے لیے بھی یہی حق ہے اس نام کا کہ ہم بھی دوسروں کو امن دینے والے بن جائیں، ہماری ذات امن کی پیامبر ہو، ہم دوسروں کے امن سکھ چین کو برباد نہ کریں۔ کیوں کہا کہ مومن وہ ہے جو دوسرے اس سے امن میں رہیں، بہترین ہمسایہ وہ ہے جس کے ہمسائے اس کے شر سے محفوظ رہیں، بہترین انسان وہ ہے جس کی زبان اور اس کے ہاتھ سے دوسرے لوگ سلامت رہیں۔ پھر اگر آپ دیکھیے تو اللہ تعالیٰ نے اس کائنات کے اندر کہاں کہاں امن قائم کیا ہے۔ مثلا آپ دیکھیے ہمارا جسم، آپ ذرا اپنے اس 5 سے 6 فٹ کے جسم کو تو دیکھیے، اندر کیا کیا پڑا ہوا ہے۔ آپ کے اندر آکسیجن بھی ہے، آپ کے اندر سلفر بھی ہے، آپ کے اندر کاربن بھی جاتی آتی ہے، یہ ساری مختلف چیزیں ہیں۔ دنیا میں آپ دیکھیں ہائیڈروجن اور آکسیجن کو ملا دیں تو پانی بن جاتا ہے، آگ لگ جاتی ہے، جب آپ کاربن ڈائی آکسائڈ کو جلاتے ہیں تو آگ لگ جاتی ہے۔ لیکن ہمارے جسم کے اندر اتنی کنٹراڈکٹری چیزیں ہیں، اس کے باوجود ہم مطمئن بیٹھے ہیں۔ ہمارے جسم کے اندر پانی بھی ہے، آگ بھی ہے، ہمارے اندر خون بھی ہے، ہمارے جسم کے اندر آکسیجن بھی جاتی ہے، نہ ہمارے اندر آگ لگتی ہے۔ کیسا توازن ہے؟ ہمارا بلڈ پریشر کون نارمل کرتا ہے؟ ہمارا شوگر لیول کون نارمل کرتا ہے؟ یہ اندر کے فساد کو امن میں بدلنے والی ذات المؤمن کی ذات ہے۔ آپ جب بیماریاں دیکھتے ہیں تو وہ کیا ہے؟ بلڈ پریشر کیا ہے؟ جس لیول پہ ہونا چاہیے تھا اس سے بڑھ گیا۔ اردو میں اس کو کہتے ہیں انتشار خون، بڑا مشکل سا لفظ ہے، یعنی خون میں انتشار ہو گیا، نشرہ، پھیل گیا، یعنی جو ٹیمپریچر تھا وہ لوز ہو گیا۔ چلیں وہ چھوڑیے، بخار میں کیا ہوتا ہے؟ مجھے ٹیمپریچر ہو گیا، سنتے ہیں نا، میرا ٹیمپریچر جہاں ہونا تھا اس سے اوپر ہو گیا۔ کبھی روز سوچیے، روز کیوں نہیں ہوتا؟ اس وقت ہم سب اتنے مطمئن کیوں ہیں؟ ہم کیوں اتنے سکون سے بیٹھے ہیں؟ باہر ٹھنڈ ہے، اندر گرمی ہے، ہمارا جسم کیوں کول ہے؟ اس مومن نے ہمارے جسم کو امن دے دیا۔ آپ کو پتہ ہے ہم انسان جو ہے نا کولڈ بلڈڈ ہے، کہ اگر آپ اس کو سائنس کی ٹرمینالوجی میں لیں، یعنی دو طرح کی کریشنز ہوتی ہیں۔ ایک وہ ہوتے ہیں کہ جو باہر کے ٹیمپریچر کے ساتھ اپنا ٹیمپریچر خود ہی ٹھیک کر لیتے ہیں، آٹومیٹک۔ سردی ہوتی ہے تو جسم سے ایک دم اس طرح کی ریز نکلتی ہیں کہ جسم خود بہت گرم ہو جاتا ہے، اور جب گرمی ہوتی ہے تو ہمارے جسم کا پانی ویپوریٹ ہونا کم ہوتا ہے اور جسم اندر سے ٹھنڈا رہتا ہے۔ ورنہ تو آپ دیکھیے کہ جہاں اے سی نہیں یا جہاں گرمی سردی کا انتظام نہیں، لوگ مر جائیں۔ کچھ جانور ایسے ہیں جن میں یہ خوبی نہیں ہوتی تو وہ ہانپتے ہیں، جیسے کتا ہے۔ اب آپ دیکھیے کہ ہمارے جسم کا ایک لیول پہ رہنا یہ کس نے کیا؟ کیا ہم روز صبح اٹھ کے اپنا تھرموسٹیٹ سیٹ کرتے ہیں؟ ہاں، کیا آپ ذرا آج تھوڑا تیز کر لیں؟ جو اب دنیا کی مشینیں آپ دیکھیے یہی تو کرتے رہتے ہیں، ٹیمپریچر زیادہ کر دیا، کبھی کم کیا۔ ایک لمحے اے سی لگاتے ہیں، دوسرے جمعے ہیٹ لگاتے ہیں، ایک دن ہم موٹے کپڑے پہنتے ہیں، دوسرے دن پتلے۔ لیکن یہ اللہ کی ذات ہے، اور کچھ نہیں۔ تو دیکھیں ہمارے منہ میں 32 دانتوں کے بیچ میں ایک زبان کتنے امن سے رہ رہی ہے۔ یہ 32 دشمن ہے، یہ 32، آپ دیکھیے کہ اگر زبان کے مقابلے میں دیکھیں تو یہ اس کے باہر دشمن کھڑے ہیں، یہ بڑے بڑے پہاڑ ہیں۔ یہ زبان کیوں نہیں دانتوں کے نیچے آتی؟ اور جب کبھی آتی ہے تو چیخیں نکل جاتی ہیں نا۔ یہ کون ہے جو انسان کے جسم کے اندر اس طرح کا معاملہ کرتا ہے؟ یہ المومن کی ذات ہے۔ اس کو زندگی میں جتنی دفعہ سوچیں گے، جتنا محسوس کریں گے، پتہ چلے گا۔ پھر اسی طرح دیکھیے کہ اللہ کی قدرتوں کو دیکھنا ہے۔ یہ زمین جس پہ میں اور آپ کھڑے ہیں، اس کو دیکھ لیجئے۔ آپ ماشاءاللہ خبریں بھی سنتے ہوں گے، اور آپ کو بہت اچھی طرح پتہ ہے کہ اس زمین کے اندر سے مائنز نکلتے ہیں، معدنیات نکلتے ہیں، کاربن بھی اسی کے اندر سے نکلتا ہے، سونا بھی ادھر سے نکلتا ہے، سوئی گیس بھی اس کے اندر سے نکلتی ہے کہ جس کو ہلکی سی آپ آنچ دکھا دیں تو جل جائے۔ اتنے فتنے فسادوں کے باوجود یہ زمین کیسے کھڑی ہے؟ اس کے اندر لاوے ابل رہے ہیں، یہ جو کبھی کبھی ویلکنوز نکلتے ہیں، یہ اس کے ٹیمپریچر کی اوور ہیٹنگ ہوتی ہے نا۔ جیسے آپ کا پریشر کوکر جب بہت زیادہ اندر سٹیم بن جائے اور اس کا آؤٹ لیٹ نہ ملے، کوئی چاول کا دانہ، کوئی دال کا دانہ اس کی وسل میں پھنس جائے تو پھٹ جاتا ہے نا، تو زمین بھی کبھی کبھی پھٹتی ہے، ہمیں دکھانے کے لیے کہ لوگوں اس زمین کی تہہ کے نیچے آگ کے سمندر دوڑ رہے ہیں، اور ہو نہ ہو وہ جہنم کی آگ ہے۔ کبھی سوچیں نا، جب لاوا سوچتے ہیں تو لاوا کیا ہے؟ یہ جہنم کا ابال ہے۔ اور ہمارا ایمان ہے کہ زمینوں کے نیچے، 7 زمینوں کے نیچے جہنم ہے۔ اب آپ دیکھیں ایک جلتی ہوئی زمین کے اوپر آپ پاؤں رکھتے ہیں، نہ آپ کا پاؤں جلتا ہے، نہ آپ کے پاؤں پھٹتے ہیں۔ کس نے اس زمین کے اوپر کی کرسٹ کو ٹھنڈا کیا؟ نیچے آگ ہے۔ آپ تھوڑی سی نیچے گہرائی کریں، آپ پاؤں نہیں رکھ سکتے۔ دنیا میں ذرا دھوپ ہوتی ہے تو جلتی زمین کے اوپر پاؤں رکھیں تو جل جائیں، جتنی آگ اس زمین کے اندر ہے نا۔ اگر یہ سب اسی ٹیمپریچر سے اوپر ہو جائے تو یہ بالکل ایسے ہے جیسے کھولتی ہوئی ہنڈیا کا ڈھکن، آپ اس پہ ہاتھ رکھ سکتے ہیں؟ कितने कपड़ों के साथ उसको पकड़ते हैं, और वो कितनी कोती है, हम कितनी देर, 1 घंटा पका लेंगे, आधा घंटा पका लेंगे, लेकिन ये ज़मीन जिसके अंदर आग है उसके ऊपर कौन बैठे हैं? मैं और आप बैठे हैं। देखते जाइए, ये मैं सिर्फ आपको तदब्बर कराने के लिए मुख्तलिफ चीज़ें बता रही हूँ, बाकी चीज़ें आप खुद भी नोट करेंगे। जंगलों के अंदर कितने जानवर हैं? ये शेर को किसने कहा कि खबरदार अगर तू जंगल से बाहर निकला तो फिर तुझे पूछूंगा? कोई इनको वीज़ा तो नहीं लेना पड़ता हमारी आबादियों में आने के लिए? कोई रुकावट तो नहीं है? ये सांप, ये बिच्छू, ये कीड़े, ये मकोड़े क्यों बिलों में सोए हुए हैं? एक दिन ये इंसानों वाला रवैया करने लग जाए ना, हम नहीं रहते बिल में, रोज़ की बिल में जाएं लोग, हमें ज़मीन में रखा, लोग बाहर ऐश कर रहे हैं, सारे सांप इस ज़मीन पे फैल जाएं, मेरा और आपका रहना दूभर हो जाए। शेर जंगलों को छोड़ के शहरों में आ जाएं, हमें भी देखना शहर कैसा होता है, फिर देखिए मैं और आप किस किस का नवाला बनते हैं। ये कायनात अमन वाली क्यों है? हर एक उसकी बात मान रहा है, अल्लाह करे कि इंसान भी उसकी मानने लग जाए। इंसान हदों को तोड़ता है, बाकी चीज़ें हदों को नहीं तोड़ती। कैसे आसमानों से बिजलियां गिरती हैं और ज़मीन पे पहुंचते तक अल्लाह ताला उनका जोर तोड़ देता है। एक एक चीज़ पे गौर करते जाएंगे, इंशाअल्लाह ताला आपको अपने रब से बहुत मोहब्बत महसूस होगी। और अमन इतनी बड़ी नेमत है कि अल्लाह के नबियों ने भी इसकी दुआ मांगी थी। हज़रत इब्राहीम अलैहिस्सलाम की मांगी हुई दुआ सूरत इब्राहीम की आयत 35 में आती है, रब्बिज अल हाजल बलद आमीना, ए अल्लाह इस घर को अमन वाला कर दे। और आप देखिए एक दफ़ा की मांगी हुई दुआ कितनी कबूल है। आज भी सारी दुनिया को छोड़ के देखें, आप बड़ी बड़ी नेमतों से गुजर के वहाँ जाते हैं तो वहाँ टेंशन फ्री, आप जहाँ लोग नरम कंफर्टर्स पे सोते हैं वो नींद यहाँ नहीं आती जो वहाँ की पथरीली ज़मीन पे आती है। यहाँ दुनिया की हर नेमत होने के बावजूद दिल को वो खुशी नहीं मिलती जो वहाँ जा के रूखा सूखा खाने में मिलती है। आज हम भी तो अमन की दुआएं मांगते हैं, हमारी क्यों नहीं कबूल होती? सोचने की बात है। इब्राहिम जैसा ईमान पैदा हो जाए, अगर इब्राहिम अलैहिस्सलाम जैसी सबमिशन आ जाएगी, एक दफ़ा की मांगी हुई दुआ क़यामत तक के लिए काफ़ी है कि रब्बिज अल हाज़ल बलद आमीना, अल्लाह तो हमारे शहरों को भी अमन वाला कर दे, हमारे मुल्कों को भी अमन वाला कर दे, हमारे घरों को भी अमन वाला कर दे। इसी तरह सूरत 3 में भी अमन की बात हुई, आयत नंबर 3 है, वह हाज़ल बलदिल अमीन, और इस अमन वाले शहर की कसम। ऐसे लगता है कि मक्का का लफ्ज़ आते ही साथ ही अमन की बात होती है। फिर इसी तरह आप देखिए कि अमन कितनी बड़ी नेमत है कि जब बनी इसराइल कई साल की सरकशियों के बाद बिलाखिर जिहाद के लिए तैयार हुए और फिर उन्होंने फतह किया अपना शहर, यरूशलम फतह हुआ, फिर उस वक़्त उनको कहा गया कि तुम इस शहर में अमन के साथ आ जाओ। फिर इसी तरह हज़रत यूसुफ़ अलैहिस्सलाम के भाई जब कहत के मारे हुए थे मिस्र में आ गए, तो हज़रत यूसुफ़ ने भी उनको यही कहा था कि उदखुलू मिस्र इंशा अल्लाहु आमिनीन, तो अल्लाह करे कि हम सब भी अमन में आ जाएं। सूरह कुरैश के अंदर आता है, अत अमहुम मिन जू व आमनहुम मिन खौफ, तो सारी बात का खुलासा क्या है कि अमन बहुत बड़ी नेमत है। अब एक आखिरी बात करते हैं कि अमन मिलता कैसे, लेना चाहते हैं ना? कोई है जो कहे कि मेरी ज़िंदगी में सुकून ना हो, अमन चैन ना हो? तो आइए देखते हैं अमन कब मिलता है, कहाँ से मिलता है। इसके लिए अल्लाह ताला के दो कानून आपके सामने रखूँगी, हर एक उसको अपने साथ मिला के देख ले। पहला कानून सूरत अलनाम की आयत नंबर 82 में आता है, अल्लज़ीना आमनू वलम यलबसू ईमानहुम बिज़ुल्मिन उलाइका लहुमुल अमनु वहुम मुहतदून। इसका तर्जमा है, जो लोग यकीन ले आए और नहीं मिलाया उन्होंने अपने यकीन में कोई कमी या कोई नुकसान, इन्हीं के वास्ते है अमन और यही सीधे रास्ते पे हैं। जब यह आयत उतरी तो सहाबा कराम तो परेशान हो गए कि अल्लाह के नबी इसमें क्या लिखा है कि वो लोग जो ईमान लाएं और उसके बाद कोई जुल्म ना करें किसी पे, ईमान में कमी ना करें, तो इनको अमन मिलेगा। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम कौन है जो ये कह सके कि मैंने आज तक कभी कोई कमी नहीं की, कोई मिलावट नहीं, मैं बिल्कुल वैसा मोमिन हूँ जैसा अल्लाह ताला चाहते हैं? तो अल्लाह के नबी सल्लम ने फरमाया, गम ना करो, इधर जुल्म से मुराद शिर्क करना है। तो इस आयत की रोशनी में क्या पता चला? कि अगर कोई अमन से रहना चाहता है, अल्लाह के अजाबों से मामून और मुतमईन रहना चाहे, तो उसकी शर्त क्या है? ईमान लाना। और ईमान के बाद अपने ईमान में किसी जुल्म की मिलावट ना करना। और ये कितनी बड़ी हकीकत है, जो लोग दूसरों पे जुल्म करते हैं ना, वो सबसे ज़्यादा बेचैन रहते हैं। जो किसी को दुख देते हैं ना, वो खुद दुखी रहते हैं। जो किसी को माफ़ नहीं करते ना, उनके अपने दिल जलते रहते हैं। अगर हम चाहते हैं ना कि हमारी ज़िंदगी में अमन आए, तो अपने ईमान का जायज़ा लेना है। अल्लाह पे ईमान है। आप देखिए कि एक रब पे ईमान का आना बंदे को इतना मुतमईन कर देता है। मिलेगा तो यहीं से मिलेगा, नहीं मिलेगा तो यहीं से नहीं मिलेगा। इसके बरक्स मुशरिक का क्या हाल है? आज यहाँ जाते ना मिला, किसी ने वहीं खड़े खड़े कहा फलां जगह चले जाओ, वहाँ भी एक दर है। सफ़र की गाड़ी में बैठे वहाँ पहुँच गए, वहाँ देखा 4-5 दिन, वहाँ चादरें चढ़ाई, माथे टेके, बात ना बनी, कहा ठट्ठा चले जाओ, पाक पतन चले जाओ, इधर चले जाओ, उधर चले जाओ, है ना बेमनी। और जिस बंदे का हाल ये हो जाए कि रब से मांगना है, देना है तो उसने ही देना है, नहीं देना तो उसने नहीं देना, उसको अमन मिलेगा कि नहीं? इंसान मुतमईन होके बैठ जाता है। बड़ी खूबसूरत एक रिवायत याद आ गई कि एक शख्स, उसको यकीन होता है कि मेरा रब ही मुझे देगा, उसके सिवा कोई नहीं दे सकता। उसको कुछ तलब होती है, कोई चीज़ उसको चाहिए, वो कहता है अल्लाह ताला मुझे दे दे। सुबह को भी मांगता है, शाम को भी मांगता है, रात को भी मांगता है, लेकिन नहीं मिलता। प्यार से पुकारता है, किसी को बीच में नहीं लाता, सीधा अल्लाह से मांगता है, बगैर किसी वास्ते किसी जरिए के। अल्लाह ताला नहीं देते। फरिश्तों को उस बंदे के ऊपर रहम आता है, मोहब्बत आती है। वो अल्लाह सुब्हान ताला से कहते हैं, अल्लाह ताला तेरा ये बंदा सिर्फ तुझे ही तो पुकार रहा है, इसको यकीन है कि तू ही देगा, नहीं देगा तो तू नहीं देगा, तो तू दे दे। तो आपको पता है कि अल्लाह सुब्हान ताला उसके जवाब में क्या कहते हैं? अल्लाह ताला फरमाते हैं, मैं दूंगा इसको, मुझे पता है इसको मुझ पर यकीन है, और ये सिर्फ मुझसे मांग रहा है, ये कहीं नहीं जाना चाहता। लेकिन फरिश्तों, ये जब सिर्फ मुझे पुकारता है, तो मुझे इसकी आवाज़ से लज्जत आती है, मुझे इसकी बात बड़ी प्यारी लगती है, मैं इस लज्जत को थोड़े दिन और लेना चाहता हूँ। आज मैंने इसका काम कर दिया, कल से इसने पुकारना छोड़ देना है, थोड़ा इंतज़ार मैं इसको दूंगा। अल्लाह ताला उस बंदे की पुकार से उसको मोहब्बत आती है। ये ऐसे ही ना, जैसे बच्चा माँ के पीछे फिरता है ना, माँ ना भी दे लेकिन उसके अंदर उसकी अना को तस्कीन मिल रही होती है कि देखो मांग मुझसे ही रहे, मैं नहीं भी दे रही फिर भी उसको पता है देना मैंने ही है। तो अल्लाह ताला के लिए तो कोई मिसाल नहीं। वो भी अपने बंदों से खुश होता है इस बात पे कि मेरे बंदे सिर्फ मुझसे पुकार रहे हैं, सिर्फ मुझसे मांग रहे हैं। इसके बरक्स आपने फरमाया कि एक बंदा आज इधर मांग, कल उधर मांग, अल्लाह से नहीं मिला, चलो चलते हैं दूसरों के पास। और हकीकत है कि ऐसे लोग छोटी छोटी चीज़ें तो अल्लाह से मांग लेते हैं, लेकिन बड़ी चीज़ों के लिए उनको इंसान ही याद आते हैं। जो ही किसी के दर पे जाके वो मांगने के लिए आवाज़ लगाता है, फलां दे दे, ऐ गौसे आज़म, ऐ फलां, ऐ हाथ पकड़ने वाले, यानी कोई भी नाम ले लें, जो ही वो पुकारता है, अल्लाह सुब्हान तआला फरिश्तों को हुक्म देते हैं कि फौरन इसकी हाजत पूरी कर दो, जो ये जो मांग रहा है दे दो इसको। क्यों दे दो? क्योंकि इसकी आवाज़ से मुझे कराहत हो रही है, मुझे इसकी आवाज़ अच्छी नहीं लग रही। लेकिन इससे इंतकाम कैसे लेना? इसके दिल में ये ख्याल डालना कि इस कब्र वाले ने दिया है, इसके दिल में ये ना डालना कि अल्लाह ने दिया है। ये इस एतकाद के साथ यहाँ से पलटे कि देखा आया था ना कब्र पे तो मिल गया, जैसे कुत्ते को हड्डी भी डाल देना वो लेके चल पड़ता है। इस तरह मुशरिक कब्र दूसरे की पे खड़ा हुआ मांग रहा है, देता रब है लेकिन अपना ईमान बेच के आ जाता है कि देखा मिल गया वहां से। अल्लाह ताला हमारे ईमान को इस तरह जुल्म से ना मिलाए। एक रब के बन के देखिए क्या सुकून मिलता है, सारी जिंदगी के गम हल्के हो जाएंगे और मुतमईन है, मिलना है तो मिलना है। अब देखिए, मैं एक हल्की सी मिसाल देना चाहूंगी सिर्फ एक बात को वाजे करने के लिए। इस्लाम एक औरत को क्या कहता है? शादी हो गई, ये शौहर है तेरा, यानी अब तेरी ज़रूरियात इसके साथ है, अब तुझे इसके साथ निभा करना है। अब देखिए कि जब तक इस्लामिक कल्चर डोमिनेंट था, या आज भी जहाँ है, औरतें गुजारा करती हैं ना, क्योंकि यही मिलना है, यही शौहर है, अच्छा है बुरा है जैसा भी है, चलो कम दे ज़्यादा दे, इसी से गुजारा करना है, ये एक मवाहिदाना कल्चर है। लेकिन वो कल्चर जो गैर अल्लाह की तज़ीम सिखाता है, वहाँ 4 दिन एक मर्द के साथ रहे, बात नहीं बनी, छोड़ो इसको दूसरे पे चलते हैं, उसके साथ रहे, अभी मंगनी हुई, चंद दिन साथ रह के देखा नहीं लगता यहाँ गुजारा नहीं होगा, वहां से गए, और फिर एक शादी होने से पहले ही कितने तजुर्बात हो जाते हैं। ये क्या बताता है कि दर दर से गुजरना। वो एक शेर भी है ना किसी का, कि वो एक सजदा जिसे तू गिरा समझता है, दिलाता है हजार सजदों से आदमी को निजात। एक रब के बन के देखिए सारी दुनिया आपकी बन जाएगी, और जो रब का नहीं बनता वो सारी दुनिया के पीछे फिरता है। अल्लाह हमें सबसे काट के अपना बना दे।
अमीन।
और इसी एक बनने का नाम हनीफियत है, इसी का नाम यकसुई है, इसी का नाम फोकस होना है। आज इतनी डिस्ट्रैक्शंस है हमारे इर्द गिर्द कि रब का बनना बड़ा मुश्किल है। हम अल्लाह के लिए बैठ भी जाते हैं तो दुनिया हमारी जान नहीं छोड़ती, फिर भी उनके पैगाम हमारे सर पे सवार रहते हैं। कौन सा वो वक्त होगा कि जब हम खालिस रब के होके बैठेंगे, कि दो आलम से करती है बेगाना दिल को, अजब चीज़ है लज्जत आशनाई। अल्लाह ताला एक दफ़ा हमें अपनी मोहब्बत की लज्जत दे दे, वो आशनाई मिल जाए, फिर देखिए दुनिया आपके लिए कहाँ चली जाएगी। जब रब सामने रहता है तो दुनिया पीछे रहती है, और जब रब पीछे डलता है तो दुनिया सामने बन के आती है। तो लिहाजा अगर अमन चाहिए, अगर इत्मीनान चाहिए, तो एक रब के बन जाए, काटें सबसे सारे बंधन काटें। रब का होने का ये मतलब नहीं कि इंसान फिर दुनिया का नहीं रहता, लेकिन रब की ज़ात ऊपर आ जाती है। जहाँ तकाबुल होता है ना दो में, तो बंदा इख्तियार अल्लाह की बात को करता है। और फिर दूसरी चीज़, अल्लाह ताला का दूसरा कानून, जिसके साथ इंसान अमन पा सकता है, वो क्या चीज़ है? गुनाहों को छोड़ना। गुनाह आप समझ लीजिए या नाफरमानियाँ, ये नेमतों को नाशुक्रियों में बदल देते हैं, अमन को खौफ में बदल देते हैं। ये इंसानों के साथ भी होता है, ये कौमों के साथ भी होता है, ये गिरोहों के साथ भी होता है। इसकी दलील क्या है? ये भी कुरान पाक में है, सूरत नहल की आयत नंबर 112, 112, 112 नंबर की आयत है। अल्लाह ताला फरमाते हैं, वदरब अल्लाहु मसलन करियतन कानत आमिनतन। अल्लाह ताला बयान करता है एक बस्ती की मिसाल, कैसी थी वो बस्ती? आमिनतन, बड़ी अमन वाली थी, बहुत पीस था वहाँ। कैसे? मुतमइन्नतन, बड़ी मुतमईन थी, यानी बस्ती के रहने वाले बड़े अमन से रहते थे। यातीहा रिस्कुहा रगदम मिन कुल्ली मकानिन, वहाँ हर तरफ से रिस्क आता था, चारों तरफ से ऐसे लगता था रिस्क खिंचा हुआ आ रहा है। नेमते ही नेमते थी और बस्ती वाले अमन से रह रहे थे। फिर क्या हुआ? फकफरत बि अन उमिल्ला, फिर नाशुक्री की उन्होंने अल्लाह की नेमतों की, नतीजे में क्या हुआ? फअज़ाकहल्लाहु लिबासल जूई वल खौफी, अल्लाह ने भूख और खौफ का लिबास पहना दिया। यानी जैसे पहनने वाले के बदन को कपड़ा घेर लेता है ना, इस तरह भूख ने उनको घेर लिया, इस तरह बेचैनियों ने उनको घेर लिया। और फिर क्या हुआ? ये क्यों था? बीमा खानु यसनाउन, क्योंकि वो काम बुरे करते थे। ये वैसे तो बात है मक्का की, अल्लाह का नबी आया, लोगों ने कदर ना की, इतना धुतकारा कि वो चले ही गए। उन्होंने तो सोचा हमारी जान छुट गई, असल में अल्लाह के अजाब आ गए। जब तक अल्लाह के नबी वहाँ मौजूद थे, अजाबों से बचे हुए थे। जब आप मक्का से मदीना हिजरत करके गए, बाकी ईमान वाले भी चलते गए, मक्का पे कितना ज़बरदस्त कहत आया कि इनको जानवरों के चमड़े तक खाने पड़े, इनके ओझड़ियों का पानी तक पीना पड़ा। आसमान की तरफ देखते थे तो निकाहत की वजह से, वीकनेस की वजह से धुआं दिखता था। फिर अल्लाह के नबी सल्लम को पैगाम भेजा कि अल्लाह से दुआ करो ये कहत ख़त्म हो। उसकी बात थी कि देखो, तुम अल्लाह वालों की कदर नहीं करते, तुम्हें अल्लाह की बात कहने वाले अच्छे नहीं लगते, निकालो इनको, जल्दी निकालो। तुम तो निकाल के खुश हो रहे हो, रब उनको दूसरी जगह भेज के खुश हो रहा है, लेकिन तुम उन अजाबों से डर जाओ जो इसके पीछे आने वाले हैं। आज भी उम्मत मुस्लिमा पे जहाँ सवाल आया हुआ है, माजी में, हाल में, मुस्तकबिल में, ज़रा पलट के पढ़ेंगे तो बात वाज़े हो जाएगी, लोगों ने अल्लाह के दीन की कदर ना की। आज वो बस्तियां जहां हम कहते हैं कि दुश्मनों ने मारा, दुश्मन जुल्म करते हैं, दुश्मन इज्जतें लूटते हैं, ज़रा जाके कहानियां पढ़ के देख लें, अल्लाह कभी जुल्म नहीं करता। जब कोई बस्ती या बस्ती वाले, किसी गिरोह, किसी जमात, किसी मुल्क के लोग अल्लाह के दीन की कदर नहीं करते, जब किताब वहाँ एक रस्म रह जाए, जब सिर्फ किताब का नाम रह जाए, रूहानियत ख़त्म हो जाए, جب مسجدیں نمازیوں سے خالی ہو جائیں تو پھر اللہ دشمنوں کو بھیجتا ہے کہ جو ان مسجدوں کو مندروں میں بدل دو، جو ان مسجد کو چرچز میں بدل دو، ان کتابوں کو آگ لگاؤ اور اسی کی آگ میں ان کو جلا دو، جا کے دیکھیے اسپین میں کیا ہوا۔ دل تو روتا ہے لیکن کرتوت اپنے ہی برے ہوتے ہیں۔ جب لوگ علم کے نام پہ بحثیں کرے، اللہ تعالیٰ ایسے علم والوں کو دنیا سے نکال دیتا ہے۔ ہلاکو ہاں نے جو کھوپڑیوں کے مینار قائم کیے تھے، وہ کن کی کھوپڑیاں تھیں؟ وہ مسلمانوں کی کھوپڑیاں تھیں۔ کیوں تھی؟ اللہ کے آگے نہیں جھکتی تھی۔ انا کے مارے ہوئے لوگوں کے سامنے بڑے ہوتے تھے، رب کے آگے نہیں جھکتے تھے۔ جہاں مسلمان پسا اور جہاں آج پس رہا ہے، اس کی وجہ یہ ہے کہ لوگ اللہ کے دین کو قبول نہیں کرتے۔ آج بھی امن چاہیے، آج بھی سکون چاہیے، تو اللہ بذکر اللہ تطمئن القلوب، جان لو، خبردار ہو جاؤ، بی اویئر، کیا کہ اللہ کی یاد میں امن ہے۔ آج بھی لوگ نفسی نفسی پکاریں گے، ہر ایک خوف کا شکار ہے، کہت آگے، ہیری کہنا آگے، دس دس، خوف خوف خوف۔ ایک چیز ہے جو آپ کو بے نیاز کر دے گی، اور وہ کیا ہے؟ اللہ کی یاد۔ اللہ کے ہاتھ میں اپنا ہاتھ دے دیں گے، اللہ کے اوپر اپنے معاملات چھوڑ دیں گے، توکل پیدا کر لیں گے، اپنے حصے کی کوشش کریں گے، اپنی زندگی کے اندر امن چین رکھیں گے، انشاءاللہ تعالی اللہ تعالی خود بخود بچا لے گا۔ اور اس نام کا ہم سے کیا حق ہے؟ آخری بات اس نام کے حوالے سے کہ مومن کیا کرے؟ اللہ تعالیٰ تو المومن بن کے ہمیں اتنا کچھ دے رہا ہے، تو بندے کیسے مومن بنے؟ دوسروں کو نقصان نہ دیں۔ لکھیے اپنے لیے ایک سوال، کیا میں اپنے ارد گرد رہنے والوں کے لیے امن کی پیغامبر ہوں؟ کیا میرے گھر والے میری باتوں سے امن میں ہیں؟ میری زبان وہ تو نہیں اگلتی جو لوگوں کے امن کو ختم کر دے؟ کیا میرے پڑوسی یعنی میرے نیبرز میرے فتنوں سے امن میں ہیں؟ کیا لوگوں کی جان، ان کے مال اور ان کی عزت میرے سے امن میں ہیں؟ اتنا سوچیں گے انشاءاللہ تعالی اتنا ہی فائدہ ہوگا۔ اپنا محاسبہ کرنا ہی اصل چیز ہے، اور اگر نیت کرنا چاہتے ہیں نا اس نام کو سننے کے بعد، تو پھر نیت کیجئے کہ اللہ آج سے ہر قسم کے گناہ سے بچوں گی، آنکھ کو تیری نافرمانی سے بچاؤں گی، کانوں کو غیبتوں سے بچاؤں گی، زبان سو غلط باتوں سے بچاؤں گی، اور اپنے اس 5 سے 6 فٹ کے جسم پہ تیرے دین کو نافذ کروں گی، تاکہ اللہ تو ہمیں امن چین دے دے۔ آج دعائیں تو بڑی ہیں، امام سدیس بھی حرم میں پکار پکار کے کہتے ہیں، اللہم آمن نفی اوتھانینا، اے اللہ ہمیں ہمارے وطنوں میں امن دے۔ لیکن یہ دعائیں قبول کب ہوں گی؟ جب وہاں کے رہنے والے ان دعاؤں کو ڈیزرو کریں گے۔ اللہ تعالی ہمیں بہترین طریقے سے عمل کرنے والا بنا دے، اور واقعی اس طریقے سے زندگی گزاریں کہ جہاں رہیں اللہ کے حکموں کے مطابق رہیں۔ جب کوئی سفر پہ جاتا ہے تو بہت خطرے ہوتے ہیں، آپ نے فرمایا کہ سفر عذاب کے ٹکڑوں میں سے ایک ٹکڑا ہے، یعنی انسان زندگی سے موت کے زیادہ قریب ہوتا ہے۔ سفر سفر ہی ہوتا ہے، چاہے وہ کتنا ہی آسائش والا کیوں نہ ہو۔ ایسے موقع پہ بھی اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایک دعا سکھا دی تھی کہ جب سفر پہ کوئی جائے تو گھر والے اس کو کیا دعا دے دیں، استود اللہ دینکم و امانتکم و خواتیم اعمالکم، میں تمہارے دین، تمہاری امانت اور تمہارے آخری اعمال اللہ کے سپرد کرتا ہوں۔ اور جانے والا مسافر پیچھے رہنے والوں کو کیا کہتا ہے؟ استود اللہ الذی لا تضیع ودائعہ، میں تمہیں اس ذات کے سپرد کرتا ہوں کہ جس کے سپرد کر کے امانتیں ضائع نہیں ہوتی۔ تو فی امان اللہ، اللہ آپ کو اور مجھے اپنی امان میں رکھے، ان فتنوں سے بچنے کے لیے اللہ ہی ہمیں کافی ہو جائے۔ آج جو بے دینی کے فتنے، لا دینیت کے فتنے، الہاد کے فتنے، آج نئی نسلوں کو جو دین سے متنفر کرنے کے فتنے ہیں، اے اللہ تو اس سے امن دے دے۔ یا اللہ بیماریوں سے امن دے دے، اے اللہ بے چینیوں سے امن دے دے، اے اللہ نفس نفسی سے امن دے دے، اے اللہ ہماری گھبراہٹوں کو امن دے دے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم ایک اتنی پیاری دعا مانگا کرتے تھے، اور خاص طور پہ آپ نے اس وقت مانگی تھی جب غزوہ احزاب کا موقع تھا، دشمن بالکل قریب آ چکے تھے، کلیجے خلق کو آ چکے تھے، اور اللہ تعالیٰ نے کہ نبی نے اس وقت دعا کی تھی کہ اللہم استر عوراتنا و آمن روعاتنا، ملا کے پڑھیں گے تو و آمن روعاتنا، اے اللہ ہمارے عیبوں کو چھپا لے اور ہماری گھبراہٹوں کو امن دے دے. آج بھی خوبصورت دعا ہے، اللہ تعالیٰ دلوں کی بے چینیاں دور کر دے، اور جو مائیں اپنی اولادوں کے لیے تڑپتی ہیں، بے چین ہیں، اللہ تعالیٰ ان کو صحیح راستے پہ رکھے اور ہمیں اس دین پہ عمل کرنے والا بنا دے.